आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो जयमसी अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, हामी पाउल व्यवस्थाबाट स्वतन्त्र भए भन्ने बारेमा आज हेर्नेछौ, र आज हाम्रो बाइबल अध्ययनको खण्ड हुनेछ गलाती 2:19-21। 19 पदमा यस प्रकार लेखिएको छ, किनकि परमेश्वरको निम्ति म जिउन सकौं भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखी म मरेको छु। पाउल भनिरहेका छन्, जब ख्रिष्ट मरे ऊ मेरो लागि मरे, ऊ मेरो बदलामा मरे, किनकि व्यवस्थाले मलाई दोषी तुल्याएको थियो। व्यवस्था दोषको सेवा थियो भनी पाउल 2 कोरिन्थी 3:6-7 भन्छन्। यसले मलाई निन्दा गर्छ, अरू त के, वैदिक प्रणाली मुनि, व्यवस्थाको प्रणाली मुनि पनि परमेश्वरले इसरायल राष्ट्रलाई नष्ट गर्नुहुने थियो, तर उहाँले बलिदानिक प्रणाली दिनुभयो। 5 बलिदानहरू ती सबैले ख्रिष्टलाई संकेत गर्दथ्यो। प्रभु परमेश्वर आफ्नो अनोखा अनुग्रहद्वारा बचाउन योग्य हुनुहुन्थ्यो, त्यसकारण कृपा आसन अनुग्रहको सिंहासन थियो जहाँ इसरायल राष्ट्रले पापहरूको क्षमा पाउन सक्थ्यो। त्यसकारण व्यवस्थाको वा व्यवस्थाले मलाई दोषी ठहराएको थियो। व्यवस्थाले मानिसलाई दोषित बनाएको छ। व्यवस्थाको अघि हामी अपराधी ठहरिन्छौं। यस प्रकार व्यवस्थामा येशूको हाम्रो निम्ति मर्ने कामको लागि जवाब दिएछ। व्यवस्थाले हामीलाई दोषी बनायो, निन्दा गर्यो र भन्यो हामी मर्नु पर्थ्यो। अहिले सबै ठिकठाक छ। यदि म व्यवस्थाको वा व्यवस्थामा मरेको छु भने तब अबदेखि म व्यवस्थाको जवाबदेही छुइन। व्यवस्थाले पहिले मलाई मारिसक, यसले मलाई प्राणदण्ड दिएको छ र म मरेको छु व्यवस्थाको लागि मरेको। यसकारण ख्रिष्टले मेरो लागि जे गर्नुभयो त्यो व्यवस्थाले मेरो निम्ति गर्न सकेन, वा मेरो स्थान लिएर सिर्फ मर्नु मात्र भएन तर उहाँले मेरो निम्ति अरू पनि गर्नुभयो। उहाँले मलाई जीवन दिनुभयो, उहाँ मृत्युबाट पुनः वापस आउनुभयो, ब्युति उठ्नुभयो। हेर्नुहोस् त, व्यवस्थाले गिरफ्तार गर्यो, दोषी ठहराएर दण्ड आदेश दियो र हामीलाई मार्यो। त्यति मात्र व्यवस्थाले हाम्रो निम्ति गर्न सक्यो। यदि तपाईँ व्यवस्थाको मार्ग भएर आउन चाहनुहुन्छ भने तपाईँले मृत्यु पाउनुहुनेछ। ख्रिष्टले मात्र जीवन दिन सक्नुहुन्छ र सबैभन्दा जीवन नै हो जो हामीलाई आवश्यक छ आज, होइन र? 20 पदमा भनिएको छ, म ख्रिष्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। यस पदले एक तथ्यलाई एक सत्यतालाई राख्दछ जुन प्रत्येक विश्वासीहरूको लागि एकदमै सत्य छ। हामी क्रिश्चियनसँग क्रुसमा टाँगिन खोज्नुहुन्न। म धेरै जवानहरूको सम्मेलनहरूमा उपस्थित भएको छु, त्यसकारण मलाई लाग्दैन कि जब म भन्छु कि मैले हजारौं जवान जवानीहरूले ख्रिष्टलाई ग्रहण गरेको देखेको छु भन्दा मैले बढ़ाई चढ़ाई गरेर भनिरहेको छु। मैले सुनेको पनि छु, दाउराको भारीलाई आगोमा लगाएको जस्तो ती धेरै जवान मानिसहरू जीवन गभाएको सभाहरूमा यस 20 पदलाई उद्धृत गरिरहेका। वास्तवमा तिनीहरूले यसको खास अर्थको जानकारी थिएन। आज त्यहाँ धेरै मानिसहरू छन् जो क्रूसारोपित जीवन जिउने बारेमा कुरा गर्छन्। पाउल त्यसको बारेमा यस पदमा बोलिरहेका छैनन्। हामी ख्रिस्टसँग क्रूसारोपित हुन खोज्नुहुन्न, हामी पहिले नै उहाँसँग क्रूसारोपित भइसकेका छौं। जिउनुको आधार व्यवस्था होइन जसले हामीलाई मारेको छ, कारण यसले हामीलाई दोषी पायो। अब हामी विश्वासद्वारा जिउनुपर्छ। विश्वास के माने? परमेश्वरको पुत्र येशु ख्रिष्टमा, येशु ख्रिष्टमा विश्वास। हेर्नुहोस् त, क्रूसमा ख्रिष्टको मृत्यु खालि दण्ड मात्र थिएन, त्यसको मतलब हो हाम्रो पापको निम्ति जुर्माना तिरिरहनु भएको मात्र थिएन, तर हामी देख्दछौ यो प्रतिस्थापन मृत्यु पनि थियो, अर्थात तपाईँ र मेरो सट्टाको मृत्यु। वा सिर्फ पापको निम्ति मात्र बलि हुनुभएको थिएन, तर उहाँमा विश्वास गर्ने हरेकको स्थान उहाँले त्यो क्रूसमा लिइरहनु भएको थियो। तपाई र मैले मर्ने त्यो मृत्यु उहाँले लिइरहनु भएको थियो, किनकि पापी त हामी थियौं, तर तपाई र मेरो पाप उहाँले आफैमा लिनुभयो, कारण उहाँको अनोखा प्रेम हामीमाथि पापीहरूमाथि। त्यसकारण पाउल बताउँछन् कि व्यवस्थाको अन्तर्गत ऊ खारियो, दोषी पाइयो, अपराधी ठहराइयो र उसको प्रतिष्ठानको व्यक्तिको उसलाई मारिएको थियो। कहिले त्यसले स्थान लियो त? जब येशु ख्रिष्टले क्रूसमा आफ्नो जीवन दिनुभयो, त्यस समय यसले स्थान लियो। पाउल ख्रिस्टसँग क्रूसमा टाँगेका थिए। अगाडि भन्छन्, तर तैपनि म जिउँछु, कसरी म जिउँछु त? ख्रिस्टमा वा परमेश्वरको दाहिने हातमा जीवित हुनुहुन्छ। हामीलाई भनिएको छ हामी ख्रिस्टमा राखिएका छौं। यो बुझ्नलाई महत्वपूर्ण कुरा हो। एक समयको कुरो हो, एक जवान मानिस आराधनाको पछि म कहाँ आएर सोध्यो, प्रचारक, तपाईँ ख्रिस्टसँग क्रूसमा टाँगिएको जीवन जिइरहनु भएको छ। मलाई लाग्छ जब मैले उसलाई उत्तर दिए, मैले उसलाई बढ़ी चौकाइदिए। मैले उसलाई भने, अह म छुइन। त्यसपछि मैले उसलाई सोधे, के तिमी त्यो गरिरहेका छौ, त्यस्तो जीवन जिइरहेका छौ? ऊ केही समय हिचकिचायो र भन्यो, म कोशिश गरिरहेको छु। तब मैले भने, त्यो तिमीले मलाई सोधेको प्रश्न होइन। तिमी जान्न चाहन्छौ म क्रूसमा टाँगेको जीवन जिइरहेको छु या छैन। मैले भने, छुइन। अब तिमी आफ्नो जीवनको बारेमा भन, छौ कि छैनौ? के तिमी क्रूसमा टाँगेको जीवन जिइरहेका छौ? फेरि एकपल्ट उसले जवाब दियो, म कोशिश गरिरहेको छु। मैले उसलाई भने, तिमी यो जिइरहेका छौ वा तिमी यो जिइरहेका छैनौ? वास्तविकता यो हो कि तिमी यो जिउन सक्दैनौ। ओ, उसले भन्यो, किन म सक्दिन र? तब मैले उसलाई इशारा गरे कि कुर्सीकरणको बारेमा त्यहाँ केही चाखलाग्दो कुरा छन्। तिमी आत्मघात धेरै प्रकारले गर्न सक्छौ वा आत्महत्या धेरै प्रकारले गर्न सक्छौ। तिमी आफैलाई झुण्ड्याउन सक्छौ, आफैले गोली मार्न सक्छौ, विष लिन सक्छौ, अग्लो घरबाट हाम फाल्न सक्छौ वा ट्रक अघि हाम फाल्न सक्छौ। त्यो धेरै तरिकाले आफ्नो जीवनलाई समाप्त गर्न सक्छौ, तर तिमी आफै क्रूसमा टाँगिन सक्दैनौ। जब तिमी एक हातमा किल्ला लगाउँछौ, कसले तिम्रो अर्को हातमा क्रूसमा किल्ला लगाउने? यो तिमी आफैले गर्न सक्दैनौ। तिमीले जान्नुपर्छ कि पाउल के को बारेमा कुरा गरिरहेका छन्। जब उसले यो भन्छ, म ख्रिस्टसँग क्रूसमा टाँगिएको छु, पाउल ख्रिस्टसँग क्रूसमा टाँगिएका थिए जब ख्रिस्ट मर्नुभएको थियो। ख्रिस्ट एक प्रतिस्थापनको मृत्यु मर्नुभएको थियो। उहाँ पाउलको निम्ति मरे, उहाँ तपाईँ र मेरो निम्ति मर्नुभयो, तपाईँ र मेरो स्थानमा सट्टामा मर्नुभयो। रोमी 6 अध्यायले हामीलाई बताउँछ कि हामी ख्रिस्टसित बप्तिस्माद्वारा गाडिएका छौं। नयाँ जीवनमा हामी उहाँसँग उठाइएका छौं र अब हामी जीवित ख्रिस्टसँग सम्मिलित भएका छौं। पाउल भन्छन्, उहाँलाई हामी अब शारीरिक रूपमा जान्दैनौ। उहाँ गलिलीका मानिस, गलिलको समुद्रमा हिँडिरहेको मानिस हुनुहुन्न। केही समय पहिले त्यस क्षेत्रको आसपास म घुमे, तर उहाँलाई मैले देखिन। आज उहाँ त्यहाँ हुनुहुन्न। वा परमेश्वरको दाहिने हातमा बस्नु भएको छ। उहाँ महिमित ख्रिष्ट हुनुहुन्छ। पाउल भनिरहेका छन्, म ख्रिष्टसँग क्रूसमा टाँगिएको छु, तैपनि म जीवित छु। हेर्नुहोस् त, व्यवस्थाले हामीलाई मार्यो, व्यवस्थाले हामीलाई जीवन दिन सकिएन। कसले हामीलाई जीवन दियो त? त्यसो भए तापनि म त होइन, तर ख्रिष्ट ममा जिउनुहुन्छ। मेरो मित्र, यो महत्वपूर्ण कुरा हो। उहाँ मेरो निम्ति यहाँ तल मर्नुभयो, ताकि म उहाँमाथि उहाँमा जिउन सकौं र उहाँ यहाँ तल ममा जिउन्। पाउल भन्छन्, र जीवन, जुन जीवनमा म अहिले म शरीरमा जिउँछु, परमेश्वरको पुत्रको विश्वासमा जिउँछु। कुन प्रकारको जीवन हो यो? यो विश्वासको जीवन हो। विश्वासद्वारा उद्धार, विश्वासद्वारा जिउनु, विश्वासद्वारा हिँडाई, यही नै आत्मामा चल्नुको अर्थ हो। पद 20 अन्तिम खण्डमा भनिएको छ, म परमेश्वरको पुत्रको विश्वासमा जिउँछु। कति कोमल छ यो कुरा। जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो, ख्रिस्टले मलाई प्रेम गर्नुभयो, उहाँ आफै मेरो निम्ति समर्पित हुनुभयो। परमेश्वरको उपहार ख्रीष्ट येशूमा अनन्त जीवन हो। तपाईँ उपहारलाई सिर्फ विश्वासद्वारा मात्र ग्रहण गर्न सक्नुहुनेछ। यो सबै उपहारको लागि लागू हुन्छ, सबै वरदानहरूको लागि लागू हुन्छ। तपाईँले विश्वास गर्नुपर्छ जब त्यसलाई अगाडि तपाईँ कहाँ बढ़ाइएर तपाईँको लागि अगाडि राखिन्छ। तपाईँले त्यसलाई विश्वासद्वारा ग्रहण गर्नुपर्छ। उहाँ विश्वासयोग्य हुनुहुन्छ। तपाईँले विश्वास गर्नुपर्छ कि उहाँले साँचो भनिरहेको छ भन्ने कुरामा। जब तपाईँको निम्ति यो राख्नुहुन्छ, भन्नुहुन्छ यो तिम्रो निम्ति हो, तपाईँको अधीनमा यो हुनुभन्दा पहिले विश्वासद्वारा तपाईँ त्यहाँ त्यस उपहार भएतिर पुग्नुपर्छ र त्यसलाई ग्रहण गर्नुपर्छ। परमेश्वरले ख्रीष्ट येशूमा तपाईँलाई अनन्त जीवनको उपहार अर्पण गर्नुभएको छ। यो पदको विषयले मलाई यो विश्वास गर्न लगाउँछ कि पाउल ख्रीष्टको क्रूसीकरणमा उपस्थित थिए। पाउल एक फारिसी थिए र तिनीहरू ती व्यक्ति थिए जसले उहाँलाई क्रूसमा टाग्ने कुराको अगुवाई गरेथे। पाउल मण्डलीलाई खेदो सतावट गर्ने व्यक्ति हुन्। तिनी खेदो गर्ने सतावट गर्ने एक प्रमुख अगुवा थिए। उसले ख्रीष्टलाई घृणा पनि गर्दथे। ख्रीष्टको क्रूसीकरणको समयमा ऊ सम्भवत यरुसलेमको स्कूलमा उपस्थित थियो, गमियलको स्कूलमा। म विश्वास गर्दिन कि एक उत्साहित जोशीलो मानिस ख्रीष्टको क्रूसीकरणको दिनमा घरमा नै चुपचाप बसेको छ। अह, तिनीहरूले उहाँलाई क्रूसबाट ओर्लिया भने, तब तिनीहरू बसेर उहाँलाई मरिरहेको हेरे। तपाईँ यो भन्दा धेरै गहिरो निस्तामा डुब्न सक्नुहुन्न। म विश्वास गर्छु त्यस दिन पाउल त्यहाँ उपस्थिति थियो। अब पाउल महिमित ख्रीष्टलाई जानेपछि यो यहाँ मर्नुभयो र बौरी उठ्नुभयो र जो परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। पाउल त्यो दिनलाई याद गर्न सक्छन् र भन्छन्, म त्यहाँ उहाँको उपहास गरिरहेको थिएँ। उहाँ प्रति घृणा प्रकट गर्दै तीरको वचनले प्रहार गर्दै थिए। उहाँले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिनुभयो। उहाँ आफैलाई दिनुभयो सर्वोच्च बलिदान। पाउल आफैलाई पापीहरूमध्ये मुख्य भन्छन्। उसले यो आफ्नो बढ़ाई चढ़ाई गर्न भनेका थिएनन्। यो एक वास्तविक तथ्य थियो। पापीहरूमध्ये ऊ वास्तवमा मुख्य नै थियो। मेरो मित्र, उहाँलाई इन्कार गर्दै अस्वीकार गर्दै ख्रीष्टको बहुमूल्य रगतलाई तपाईँ पैताला मुनि दबाउन सक्नुहुन्छ वा उहाँ विरूद्धमा खड़ा भएर व्यवस्था गर्न सक्नुहुनेछ जस्तो पाउलले गरेका थिए। तर त्यो त्यस भीड़को लागि येशूले प्रार्थना गर्नुभएको थियो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन्। यद्यपि तपाईँ उहाँलाई घृणा गर्नुभए तापनि उहाँ तपाईँलाई धेरै माया गर्नुहुन्छ र आफैलाई तपाईँको निम्ति दिइरहनु भएको थियो। 21 पदमा भनिएको छ, परमेश्वरको अनुग्रह म पन्छाउँदिन किनकि व्यवस्थाद्वारा धर्मी ठरिने हो भने त ख्रीष्ट व्यर्थमा मर्नुभयो। मित्र, मुख्य विचार यस पदमा सिर्फ यो हो कि यदि त्यहाँ पापीहरूलाई उद्धार गर्ने अरू मार्ग भए परमेश्वरले त्यस मार्गलाई अप्नाउनु हुने थियो। यदि व्यवस्था वा धर्मले पापीहरूलाई उद्धार गर्न बचाउन सक्थ्यो भने परमेश्वरले त्यसको दिन हुने थियो। तर कुनै पनि मार्ग थिएन हामीलाई उद्धार गर्ने, मुक्ति गर्ने। एउटै मात्र मार्ग असीम परमेश्वरले तपाईँ र मलाई बचाउन उद्धार गर्न दिनुभयो। त्यो आफ्नो पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो र उहाँ तपाईँ र मेरो निम्ति बलि हुनुभयो अनि उहाँ गाडिनुभयो र पुनः ब्युति उठ्नुभयो। प्रभु, आजको यो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु। शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि सहर सकुआसु तिम्रे साथले मेरो मने भो हलुङ्गो तिम्रे साथले मेरो मने भो हलुङ्गो शान्तिको सास फेर्दैछु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु तिम्रै साथले मेरो मनै भो हलुङ्गो तिम्रै साथले मेरो सास फेर्दैछु।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।